यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई कांग्रेस पदाधिकारी बैठकद्वारा एक दिनको समय थप। मन्त्रीमण्डललाई छिट्टै पूर्णता दिने सत्तारूढ़ गठबन्धनमा सहमति। सिन्धुलीको कमलामाई नगरपालिकामा निर्मित पहिलो युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन। नेपालमा आज थप 3840 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 33 जनाको मृत्यु। कोरोना भाइरसको तेस्रो लहरलाई ध्यान दिई बालबालिकालाई केन्द्रमा राखेर तयारी धान्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन। र भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा 18 जनाको मृत्यु। अब समाचार विस्तारमा। सत्तारूढ़ गठबन्धनले मन्त्रीमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रीमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो। बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ति गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्ने लगायत विषयमा छलफल भएको महामन्त्री खड्काले बताउनुभयो। बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिनुभएको थियो, साथै सरकारका कामको समीक्षा समेत गरिएको थियो। बैठकमा कांग्रेस, नेकपा, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरूको सहभागिता थियो। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ स्थित निजी निवासमा आज बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सहमतिलाई विवाद निरूपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो। बैठक भोलि पुनः बस्दैछ। 12 र 70 जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रे प्लाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको समितिले जनाएको छ। कांग्रेसले पार्टीको 14 महाधिवेशन आगामी भदौ 16 देखि 19 गतेसम्म काठमाण्डुमा गर्ने कार्यतालिका तय गरेको छ। जनता समाजवादी पार्टी जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पार्टीका 3 जना शीर्ष नेतालाई दिएको छ। ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको जसपाका नेता मृगेन्द्र कुमार सिंह यादवले जानकारी दिनुभयो। बैठकले मन्त्री छनौट गर्दा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्ड समेत बनाएको नेता यादवले बताउनुभयो।
सरकारमा जाने कुरा चाहिँ अब मापदण्डहरू बनायो अनि अधिकार चाहिँ हाम्रा पदाधिकारीहरू संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई 3 जनालाई अधिकार दिएको हो। सकेसम्म सबै समावेशी हुनुपर्छ, सकेसम्म सबै क्षेत्रको पर्नुपर्छ, उमेरको हिसाबले नयाँ पुराना सबै हुनुपर्छ, त्यो चाहिँ एउटा चाहिँ म्यान्डेट दिएको उहाँहरू छन् भन्ने।
जसपा कार्यकारिणी समितिको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्ने र बैठकमा पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने जसपाले जनाएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरूले पार्टी विवादलाई चाँडो टुंग्याउन नेता नेपाललाई सुझाव दिनुभएको छ। नेता नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएका 22 सांसदहरूसँगको छलफलमा सांसदहरूले पार्टीभित्रको विवाद समाधान वा अरू विकल्पका विषयमा छिटो टुंगोमा पुग्न सुझाव दिएको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो। सांसदहरूको सुझावपछि नेता नेपालले अरू नेताहरूसँग थप छलफल गरेर निर्णय लिने बताउनु भएको नेता चौधरीले बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको कमलामाई नगरपालिकामा स्थापना भएको देशको पहिलो युद्ध संग्रहालयको आज उद्घाटन गर्नुभएको छ। त्यस अवसरमा राष्ट्रपति भण्डारीले हाम्रा वीर पुर्खाले देशको रक्षाका लागि खेलेको भूमिका भावी पुस्तालाई हस्तान्तरण गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले समयले दिएको अभिभारा पूरा गर्न सबै राजनैतिक दल, निर्वाचित जनप्रतिनिधि र राष्ट्रिय नेतृत्वका बीचमा आपसी सहकार्य र मेलमिलाप आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले देशका विभिन्न स्थानमा संग्रहालय, पुस्तकालय र वृत्तचित्र निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रपति भण्डारीले सिन्धुलीगढ़ी संग्रहालय निर्माणमा सहयोग पुर्याउनु हुने महानुभावहरूलाई कदर पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले शुरू गरेको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत युद्ध संग्रहालय निर्माण महत्वपूर्ण प्रयास भएको बताउनुभयो। मन्त्री कार्कीले इतिहासको प्रवर्धन र संरक्षण कार्यक्रममा सरकारले सधैँ सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले संग्रहालय निर्माण नागरिक र सैनिक सम्बन्धको उदाहरण भएको बताउनुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापाले सिन्धुलीगढ़ी युद्ध संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो। प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा 12 परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले कोविड 19 को संक्रमणका बीचमा कक्षा 12 लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले विद्यार्थीलाई संक्रमणबाट जोगाउन छुट्टै होम सेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका संक्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो। सदस्य सचिव अर्यालका अनुसार करिब 4 लाख विद्यार्थी कक्षा 12 को परीक्षामा सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन 25 गतेभित्र सार्वजनिक गर्ने भएको छ। 2077 एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा काम भइरहेको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताउनुभयो। सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउनुहुँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने बताउनुभयो। कार्यालयका अनुसार 2077 सालको एसईई परीक्षाको लागि 5,17,000 विद्यार्थीले रजिस्ट्रेशन फारम भरेका थिए। दोस्रो लहरको कोविड 19 संक्रमण बढ़दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख 27 गते एसईई परीक्षा स्थगित भएको थियो। गत जेठ 13 भौतिक रूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोविडकै कारण परीक्षा हुन नसकेपछि जेठ 17 बसेको मन्त्री परिषद बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। कोविडकै कारणले 2076 सालको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। आज देशभर 3,840 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 10,886 नमूनाको पीसीआर परीक्षण गर्दा 2,634 जना तथा 4,922 नमूनाको एन्टीजेन परीक्षण गर्दा 1,206 जना गरी जम्मा 3,840 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। यसैगरी काठमाडौँ उपत्यकामा 859 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको 24 घण्टामा भक्तपुरमा 94, ललितपुरमा 206 र काठमाडौँमा 559 जनामा गरी 859 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। देशभरबाट गएको 24 घण्टामा 1,993 जना कोरोना संक्रमण मुक्त भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 94.3% रहेको छ। देशभरि आज कोरोना संक्रमणबाट 33 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,791 पुगेको छ। देशैभरिका होम आइसोलेशनमा 26,652 र संस्थागत आइसोलेशनमा 2,792 जना गरी जम्मा 29,444 जना सक्रिय संक्रमितले कोरोना संक्रमणको उपचार गराइरहेका छन्, जसमा आईसीयूमा 611 जना र भेन्टिलेटरमा 168 जनाले उपचार गराइरहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकालाई केन्द्रमा राखेर अहिले नै तयारी थाल्न अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना संक्रमणको संख्या दैनिक बढ़िरहेको र उपलब्ध कोरोना विरूद्धको खोप बालबालिकाले लगाउन नमिल्ने र व्यवहार परिवर्तनले गर्दा तेस्रो लहरमा बालबालिका बढ़ी संक्रमित हुन सक्ने भएकाले सबैलाई सतर्क बन्न आग्रह गर्नुभयो। मन्त्रालयले हिजो मात्र देशका विभिन्न भागबाट संकलन गरिएका 47 नमूनाको जीन सिक्वेन्स गर्दा 7% डेल्टा भाइरस भेटिएको र ती मध्ये 6% डेल्टा भाइरसकै परिवर्तित रूप डेल्टा प्लस भेटिएको जानकारी दिएको थियो। कोरोना भाइरसका प्रजाति मध्ये डेल्टा भाइरसले छिटो संक्रमण गराउने भएकाले व्यक्तिहरू आफै सचेत बन्नुपर्ने सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। बाजुरा र अछाम जिल्ला भएर बग्ने बुढ़ीगंगा नदी थुनिएको छ। बाजुरा जिल्लाको गौमूल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। नदी थुनिएकाले अछामको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ। पहिरोले थुनिएको नदी फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ़न गई जोखिम हुन सक्ने भन्दै बुढ़ीगंगा नदी छेउछाउका बस्तीहरूमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो। गुल्मीमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने उनीहरू 3 जनाको शनाखत भएको छ। मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका 4 वर्ष 43 तेज बहादुर खत्री, सोही गाउँपालिका 5 वर्ष 36 रेशम कार्की र रेशुङ्गा नगरपालिका 2 बाख्रे छेडा बस्ने वर्ष 62 सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा 7 घाइते भएका छन्। घाइतेहरूको गुल्मी अस्पताल तमघास र लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। घाइतेहरूमध्ये पाल्पा लगिएका 2 अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। चन्द्रकोट गाउँपालिका 4 अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तमघास जाँदै गरेको जीप आज बिहान 11 मुसिकोट नगरपालिका 4 अन्तर्गत इन्द्रेगौंडाको दोभान नजिकै दुर्घटना भयो। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका तीन भेल्ही स्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा 9 दिनको शिशु सहित 3 जनाको शव फेला परेको छ। स्थानीयवासी संजीव कापडीकी 26 वर्षीय श्रीमती रिकेवा देवी कापड, 18 महिनाकी छोरी रामा र 9 दिनको छोराको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रह्मपुरी तीन भेल्हीका वडाध्यक्ष श्याम शाहले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष 2077-78 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले समितिको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकको विशेष समयमा सांसदहरूले संघीय प्रणालीलाई बलियो बनाउन प्रदेश र स्थानीय तहका काम कार्यवाही प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। त्यसैगरी सांसदहरूले संवैधानिक अंग तथा सरकारी निकायहरूमा पदाधिकारी नियुक्त गर्दा समावेशीकरणको सिद्धान्त पालना गर्न तथा मन्त्री परिषदलाई समावेशी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक श्रावण 18 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। कञ्चनपुरको कलुवापुर बेलौरी वैशाखा सड़क खण्ड कालोपत्रे गर्ने कार्य अझै पूरा हुन सकेको छैन। उक्त सड़क खण्ड 2 वर्षभित्रै कालोपत्रे गरिसक्ने गरी 2073 सालमा ठेक्का सम्झौता गरिएको भए पनि सम्झौता भएको 5 वर्ष बित्न लाग्दा 85% मात्रै काम सम्पन्न भएको छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको कलुवापुर बेलौरी वैशाखा सड़क खण्ड 2075 भदौ 15 गतेसम्म कालोपत्रे गरिसक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो। उक्त सड़क खण्ड कालोपत्रेका लागि पटक पटक म्याद थप गरी हालसम्म करिब 85% कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दीपक नेगीले जानकारी दिनुभयो।
कलुवापुर बेलौरी सड़कको करिब 85% भौतिक प्रगति हासिल गरिएको अवस्था छ भने करिब 77% वित्तीय प्रगति पनि हामीले हासिल गरिसकेको अवस्था छ।
पूर्व पश्चिम राजमार्ग स्थित कलुवापुरदेखि बेलौरी हुँदै भारतीय सिमानाका सम्म जोड्ने उक्त सड़क खण्डको कुल लम्बाई 28.834 किलोमिटर मध्ये केही क्षेत्रमा अलग्गै कालोपत्रे गरिएको थियो। त्यसबाहेक निर्माण कम्पनीले हालसम्म 17.7 किलोमिटर सड़क खण्डमा कालोपत्रे गरेको छ भने बेलौरी छोटी भन्सार कार्यालयदेखि करिब 700 मिटर दक्षिण भारतीय सीमासम्म र चान्देवदेखि उत्तरतर्फ निकुञ्ज क्षेत्रमा करिब 5 किलोमिटर सड़क खण्ड कालोपत्रे तथा सम्झौता अनुसार केही ठाउँमा सड़कका दुवैतिर नाली निर्माण गर्नुपर्ने कार्य बाँकी रहेको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्ट।
5 किलोमिटरमा 2.5 किलोमिटर माथिको प्याकेज, तलको प्याकेज 2.5 किलोमिटर बाँकी रहेको छ। त्यो चाहिँ अहिले तलबाट सब देश पनि भइरहेछ, देशको काम पनि भइरहेछ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार मातहत रहेको कलुवापुर बेलौरी वैशाखा सड़क खण्डमा अधिकांश कार्य पूरा भएको र बाँकी अवरोध समेत समाधान गर्नतर्फ प्रदेश सरकार केन्द्रित भएको बताउनुभयो।
प्रदेश सरकारले कानून पनि बनाइसकेको भएको हुनाले अब यो चिजहरू छिटो भन्दा छिटो समाधान गर्नेतिर गएर बाँकी रहेको चिज गर्नेतिर अगाडि बढिन्छ।
तत्कालीन डिभिजन सड़क कार्यालय मार्फत 2 खण्डमा ठेक्का सम्झौता भएको उक्त सड़क खण्ड देश संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार मातहत राखिएको थियो। यससँगै बेलौरी कलुवापुर सड़क खण्डमा बंक नाइल बोर्डर सड़क खण्ड समेत जोडेर सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समेत राखेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका 4 नेताले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको छ। नेताहरू लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्वहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको हो। नेकपा एमालेमा उहाँहरू 4 जना प्रवेश गरेपछि माओवादी केन्द्रले सांसद पद मुक्त गरेको थियो। रिट निवेदनमा र प्रचलित कानूनले निर्धारण गरेको आधार बिना नै सांसद पद रिक्त गर्न गरिएको निर्णय संवैधानिक र कानूनी व्यवस्था प्रतिकूल रहेको उल्लेख गरिएको छ। सरकारले लागू गरेको स्वास्थ्य बीमा सुविधा दिन थालेपछि झापाका आँखा अस्पतालहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। झापाबाट संवाददाता रोहित काफ्लेको रिपोर्ट।
कोविड 19 रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा र सीमामा गरिएको कडाईका कारण भारतीय बिरामीको संख्या शून्यमा झरे पनि यतिखेर झापाका आँखा अस्पतालहरूलाई नेपाली सेवाग्राहीले धान्दै आएका छन्। झापाका आँखा अस्पतालहरूले सरकारले लागू गरेको स्वास्थ्य बीमाको सुविधा दिन थालेपछि नेपाली सेवाग्राहीको संख्या बढ़न थालेको हो। बिरतामोड आँखा अस्पतालका नेत्र विशेषज्ञ विनोद दाहाल,
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हाम्रो अस्पतालमा नेपाली सेवाग्राहीहरूको संख्या चाहिँ वत्तै बढेको छ। योभन्दा अगाडि भारतीय बिरामीहरूको संख्या धेरै हुने गर्थ्यो, अहिले बोर्डरको इस्यू यो कोविडको कारणले यसै पनि भारतीयहरू आएका छैनन् र अहिलेको तुलना गरेर हेर्ने हो भने नेपाली बिरामीहरूमा चाहिँ यो बीमा कार्यक्रमले गर्दा आँखा जाँच्न जानुपर्छ, यो निशुल्क सेवा पनि हुन्छ बीमाबाट भनेर पनि बीमा कार्यक्रम अन्तर्गत आँखा जाँच्न आउने सेवाग्राहीहरू चाहिँ बढ्नु भएको छ।
बीमा कार्ड मात्र लिएर गए पनि बिरामीले आँखा जाँच 15,000 रुपियाँसम्मको शल्यक्रिया, चस्मामा 1,000 रुपियाँसम्मको सुविधा र औषधि पनि पाउनेछन्। अस्पतालहरूले मोतियाबिन्दु, आँखाको रेटिना, आँखाको पर्दा लगायतका शल्यक्रिया र अन्य उपचार सेवा प्रदान गर्दै आएका छन्। आँखासँगै कानको पनि उपचार सेवा दिइरहेको बिरतामोड स्थित दृष्टि आँखा अस्पतालका संचालक अध्यक्ष राम उप्रेती,
सबै बीमाबाटै हुन्छ, कानको पनि बीमाबाट हुन्छ, आँखाको पनि बीमाबाट हुन्छ, कानको 35,000-40,000 सम्मको अपरेसनको स्वास्थ्य बीमाले बेहोर छ।
आँखाको उपचारमा पनि स्वास्थ्य बीमा सुविधा लागू भएको र सोझै बीमा कार्ड लिएर अस्पताल पुग्दा सेवा पाइने भएकाले बिरामीलाई निकै सहज भएको छ। रोहित काफले, रेडियो नेपाल, झापा।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश राज्यमा आप्रवासी कामदारहरू चढ़ेको बसमा ट्रक ठोकिएर भएको दुर्घटनामा 18 जना कामदारको मृत्यु भएको छ। 1,300 किलोमिटरको यात्रामा रहेका ती कामदारहरू हरियाणाबाट आफ्नो घर बिहार जाँदै गर्दा बाराबांकी जिल्लामा पुग्दा दुर्घटनामा परेका थिए। बिहान सबेरै भएको दुर्घटनामा कतिपय यात्रुहरू बसभित्र निदाइरहेका थिए। 65 यात्रुको क्षमता रहेको बसमा 140 जना चढ़ेका र दुर्घटनाका बेला केही यात्रुहरू बस बाहिरै सुतेका थिए। गाड़ी चालकले गाड़ी रोकेर बनाउन मिस्त्री खोजिरहेका बेला ट्रकले आएर ठक्कर दिएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै प्रति मृतक परिवारलाई 2,00,000 रूपियाँ दिइने घोषणा गर्नुभएको छ। चीनको हेनान प्रान्तमा अत्याधिक वर्षापछिको बाढ़ी तथा डुबानका कारण मृत्यु हुनेको संख्या 73 पुगेको छ। आज दिउँसोसम्म बाढ़ी तथा डुबानका कारण कम्तीमा 73 व्यक्तिको मृत्यु भएको त्यहाँको प्रान्तीय संकटकालीन व्यवस्थापन विभागले जनाएको छ। गत जुलाई 16 शुरू भएको वर्षाका कारण 150 जिल्लाका 1,36,00,000 व्यक्ति प्रभावित भएका र भीषण वर्षापछिको बाढ़ीका कारण 14,70,000 व्यक्तिलाई बाढ़ी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि विभागले जनाएको छ। अब आर्थिक समाचार।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले ईपीएस मार्फत नेपाली कामदार कोरिया पठाउने काम अघि बढ़ाउन आफूले पहल गर्ने बताउनु भएको छ। राजदूत सुकले अर्थमन्त्री जनार्दन शर्मासँग बुधबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुहुँदै नेपाली कामदारहरूसँग कोरियाली रोजगारदाताहरू खुशी रहेकोले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढ़ाउन आफूले पहल गर्ने अर्थमन्त्री शर्मालाई जानकारी गराउनु भएको हो। भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो। भेटका क्रममा अर्थमन्त्री शर्माले कोविड 19 विरूद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो। भेटको क्रममा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राख्नु भएको थियो। नेपाली शेयर बजारको परिसूचक नेप्सेले बुधबार पनि नयाँ रेकर्ड निर्माण गरेको छ। यो साताका पछिल्ला 4 दिन मध्ये 3 कारोबार दिनमा शेयर बजारको परिसूचकले नयाँ रेकर्ड निर्माण गरेको हो। बुधबार केही समय 3,113 बिन्दुसम्म चढ़ेको बजार बन्द हुँदा 3,094 बिन्दुमा कायम भएको छ। यी दुवै बिन्दु हालसम्मकै उच्च बिन्दु हुन्। बुधबार 219 कम्पनीहरूका 13,29,00,000 करोड़ रूपियाँमा शेयरहरूको किनबेच हुँदा 109 कम्पनीको मूल्य वृद्धि भएको छ भने अन्य कम्पनीको मूल्य भने घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले 5G सेवा प्रयोग गर्न पाउने प्रावधान सहित कार्यविधि पारित गरेको छ। प्राधिकरण बोर्ड बैठकले 5G लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि 2078 पारित गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले कार्यविधि तयार भएसँगै अब सबै सेवा प्रदायकले परीक्षणका लागि आवेदन दिन सक्ने बताउनुभयो। बुधबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला 300 रुपियाँले बढेको छ। यस दिन सुन 92,100 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। बुधबार तेजाबी सुन भने प्रति तोला 91,600 रुपियाँमा कारोबार भएको छ। यस दिन चाँदीको मूल्य भने प्रति तोला 25 रुपियाँले घटेर तोलाको 1,255 रुपियाँमा कारोबार भएको छ। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन 14 गते बिहिबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणमा 7,36,28,600 बराबरको आईपीओ बिक्री गर्न लागेको जनाएको छ। प्रतिकिता 100 अंकित दरको 7,36,286 किता आईपीओ कम्पनीले बिक्री गर्न लागेको हो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडिकावास गौरीका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। टोकियो ओलम्पिकमा बुधबार गौरीकाले महिला 100 मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। हिट चरणमा गौरीकाले 1.11 सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। हिट एकमा रहेकी गौरीका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन्। 50 मिटरको लङ कोर्समा गौरीकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन्। यसअघि गौरीकाको नाममा 1.62 सेकेण्डको राष्ट्रिय कीर्तिमान रहेको थियो। गौरीकाले 2019 दक्षिण कोरियामा भएको 18 फिना विश्व च्याम्पियनशीपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। राष्ट्रिय कीर्तिमान बनाए पनि गौरीकाले सेमिफाइनलमा स्थान बनाउन सकेनन्। उनी हिट चरणबाट बाहिरिन्। यस प्रतिस्पर्धामा गरेका कुल 52 खेलाड़ी मध्ये गौरीका 51 स्थानमा रहिन्। 18 वर्षीय ओलम्पिकमा गौरीकाको यो दोस्रो सहभागिता हो। यसअघि 2016 गौरीकाले रियो ओलम्पिक खेलेकी थिइन्। गौरीकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ। मंगलबार एलेक्स शाहले प्रतिस्पर्धा गरेका थिए। हिट चरणमा एलेक्सले 53.41 सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। टोकियो ओलम्पिकमा जापान शीर्ष स्थानमा रहेको छ। जापानले 5 दिनको खेल सकिदासम्म 12 सुन 4 रजत र 5 कांस्य सहित 11 पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। चीन 11 सुन 5 रजत र 8 कांस्य सहित दोस्रो स्थानमा छ। अमेरिका 10 स्वर्ण 11 रजत र 9 कांस्य सहित तेस्रो स्थानमा ओगटेको छ। यस पटकको टोकियो ओलम्पिकमा विश्वका 205 राष्ट्रका 11,200 भन्दा बढी खेलाड़ीले सहभागिता जनाएका छन्। 33 खेलमा 339 स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछन्।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश 1, 2 र कर्णाली एवं भोलि प्रदेश 1, बागमती, कर्णाली र सुदूरपश्चिमका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.4 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 17.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, वर्षा 12.7 मिलिमिटर र दिपालको अधिकतम तापक्रम 33.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस र वर्षा 18 मिलिमिटर। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई कांग्रेस पदाधिकारी बैठकद्वारा एक दिनको समय थप। मन्त्रीमण्डललाई छिट्टै पूर्णता दिने सत्तारूढ़ गठबन्धनमा सहमति। सिन्धुलीको कमलामाई नगरपालिकामा निर्मित पहिलो युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन। नेपालमा आज थप 3,840 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 33 जनाको मृत्यु। कोरोना भाइरसको तेस्रो लहरलाई ध्यान दिई बालबालिकालाई केन्द्रमा राखेर तयारी थाल्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन। र भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा 18 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।